نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم ومن آياته أن خلق لكم من أنفسكم أزواجا لتسكنوا إليها اور اللہ کی نشانیوں میں سے یہ ہے کہ اس نے تمہارے لیے تمہاری جانوں میں سے جوڑے بنائے تاکہ تم ان سے سکون حاصل کرو وجعل بینکم مودۃ ورحمہ اور تمہارے درمیان مودت محبت اور رحمت رکھ دی. آپ نے سورۃ روم کی یہ آیت اکثر شادی کارڈز پہ لکھی ہوئی دیکھی ہوگی. اللہ تعالیٰ کی نشانیوں میں سے یہ ہے میاں بیوی کا جو جوڑا. جب کوئی اور رشتہ نہیں تھا انسانوں کے درمیان تو پہلا انسانیت کا انسان کا انسان کے ساتھ جو رشتہ اللہ تعالیٰ نے بنایا وہ نہ ماں باپ کا تھا نہ بہن بھائیوں کا تھا نہ کسی کوئی اور نہیں تھا. وہ کیا تھا؟ میاں اور بیوی کا رشتہ. اللہ تعالیٰ نے آدم علیہ السلام کو جنت میں اکیلے نہیں چھوڑا, ان کے لیے سکون دینے کے لیے. یاد رکھیں کہ اللہ سے لِتَسْكُنُوا إِلَيْهِ, تاکہ سکون حاصل کریں اس سے, یعنی یہ رشتہ سکون کے لیے. تو آدم علیہ السلام کی سکون کی خاطر اللہ تعالیٰ نے ان کے لیے ایک بیوی پیدا کی, زوج پیدا کی. زوج پارٹنر کو کہتے ہیں, ساتھی کو کہتے ہیں, تاکہ وہ اس سے سکون حاصل کریں. اور کتنی ساری کتابیں آپ پڑھتے ہوں گے میاں بیوی کے تعلقات کیسے اچھے ہوں, شادی کیسے اچھی ہو, کیسے پرسکون ہو. بچہ ہے یہاں پہ, ذرا سی آواز. تو لیکن جو ہمیں رہنمائی قرآن اور حدیث سے ملتی ہے نا, وہ کوئی کتاب نہیں دے سکتی. کامیاب ازدواجی زندگی اور یہ بہت ساری کتابیں ہیں. آپ کیا سوچتی ہیں کہ شادی جو ہے وہ کیا دنیاوی کام ہے یا کوئی دینی کام ہے؟ دینی کام ہے واقعی. سب اس پہ اگری کرتے ہیں کہ دینی کام ہے. اچھا, ہماری شادیاں تو ایسی نہیں لگتی. دینی کام میں کیا وہی ہوتا ہے جو ہماری شادیوں میں ہوتا ہے؟ صحیح ہے نا, سمجھ آئی نا, جو دینی کام ہوتا ہے وہ کیسا ہوتا ہے. اور ہم شادیوں کو دیکھیں, آپ سارے اگری کرتے ہیں یہ دینی کام ہے, لیکن شادی کو دیکھو تو اس میں تو کوئی بھی نظر نہیں آتا کہ دینی کام یہ ہوتے ہیں. آپ کو پتہ ہے نکاح جو ہے نا, شادی سنت الانبیاء ہے. تمام نبیوں نے شادی کی, رحبانیت اختیار نہیں کی. اور ہمارے نبی پاک صلی اللہ علیہ وسلم نے تو فرمایا کہ نکاح جو ہے وہ میری سنت ہے. اللہ تعالیٰ نے بھی قرآن کریم میں فرمایا وَلَقَدْ أَرْسَلْنَا رُسُلًا مِّن قَبْلِكَ وَجَعَلْنَا لَهُمْ أَزْوَاجًا وَذُرِّيَّةً, ہم نے جتنے رسول بھیجے ہیں آپ سے پہلے تمام کی بیویاں بھی تھیں اور بچے بھی تھیں, اولاد بھی تھی ان کی. تو یعنی سارے رسولوں نے نکاح کیا. اور نکاح جو ہے وہ کوئی آپشن نہیں ہے, اگر نہیں کرتے تو گناہ ہے. اس کے بارے میں ایک حدیث ہے, حدیث آپ کو سناتی ہوں کہ آپ صلی اللہ علیہ وسلم نے ایک دفعہ حضرت عقاف بن بشر تمیمی تھے, وہ آپ صلی اللہ علیہ وسلم کی مجلس میں بیٹھے تھے, تو ان سے پوچھا ہے عقاف تمہاری بیوی ہے؟ تو انہوں نے فرمایا نہیں. فرمایا تمہارے پاس کوئی لانڈی ہے؟ اس زمانے میں بیوی نہیں ہوتی تھی, تو چلو جو بیوی نہیں افورڈ کر سکتا تھا لانڈی ہوتی تھی. فرمایا نہیں. آپ صلی اللہ علیہ وسلم نے پوچھا کیا تم قدرت رکھتے ہو, تمہارے اندر کیپیبلٹی ہے, صلاحیت رکھتے ہو اور خوشحال ہو؟ فرمایا کہ ہاں میں صلاحیت بھی رکھتا ہوں, خوشحال بھی ہوں. صلی اللہ علیہ وسلم نے فرمایا تب تو تم شیطان کے بھائیوں میں سے ہو. اس کا مطلب نکاح نہ کرنا جان بوجھ کے, اس یہ سمجھ کے کہ شاید یہ کوئی نیکی ہے, یا ویسے ہی بس ہم نے نہیں کرنا, یہ کوئی نیکی نہیں ہے, یہ الٹا گناہ ہے. فرمایا شیطان کے بھائیوں میں سے ہو تم, اس لیے کہ نکاح جو ہے وہ انسان کو برائی سے بچاتا ہے, اس کی نظروں کو نیچا کر دیتا ہے, اس کی عفت عصمت کی حفاظت کرتا ہے. اور نکاح کی اتنی رغبت دلائی گئی کہ حضرت انس فرماتے ہیں کہ آپ صلی اللہ علیہ وسلم ہم لوگوں کو شادی کا حکم دیتے تھے اور سختی سے اس بات سے منع کرتے تھے کہ ہم عورتوں سے کنارہ کشی اختیار کریں, کہ نہیں ہمیں عورت نہیں چاہیے. کیونکہ کئی دفعہ جب انسان دین کی طرف آ جاتا تو سوچتا ہے کہ نہیں, گھر والوں کے بھی بچوں کے جھنجٹ میں کیوں پڑے. لیکن آپ صلی اللہ علیہ وسلم فرماتے تھے نہیں, نکاح کرو, تم لوگ ضرور شادی کرو. تو کیوں ایسا کیا جائے شادی کرنا؟ کیونکہ سنت سے ہی, حدیث سے ہی پتہ چلتا ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو نکاح ہے نا وہ آپ کا آدھا ایمان ہے, آدھا ایمان آپ کا مکمل ہو جاتا ہے, کمپلیٹ ہو جاتا ہے جب آپ کی شادی ہوتی ہے. اب آپ نے باقی ایمان کی فکر کرو. اور یہاں تک آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ جو شخص اللہ تعالیٰ سے پاک صاف ملنا چاہتا ہے اس کو چاہیے کہ شریف عورتوں کے ساتھ نکاح کریں. یعنی یہ آپ پاک صاف رہ ہی نہیں سکتے اگر کوئی واقعی آدمی قدرت رکھتا ہے, صلاحیت رکھتا ہے اس کے اندر. اللہ تعالیٰ نے ہر ایک انسان کے اندر, آدمی کے اندر ایک طلب رکھی ہے بیوی کی, اس کی ضرورت رکھی ہے اس میں. تو جب تک وہ نکاح نہیں کرتا, ظاہر ہی بات ہے اس کی یہ ضرورت اگر بیوی سے نہیں پوری ہوتی تو کہیں اور پوری ہوگی, اور جو بھی کہیں اور جگہ پہ بھی پوری کرے گا وہ حرام ہی راستہ ہوگا, کیونکہ ایک ہی حلال راستہ ہے وہ ہے بیویاں یا لونڈیاں, تو آج کے وقت میں ہیں نہیں. تو اس لیے شادی کرنا, نکاح کرنے کی اتنی بڑی اہمیت ہے, کیونکہ دیکھیں جنت میں کون جائے گا؟ جو پاک رہنے والا ہوگا, جس نے اپنے کردار, اپنے اخلاق اس کی حفاظت کی ہوگی, اپنی عزت کی حفاظت کی ہوگی. آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا, جو مجھے دو چیزوں کی ضمانت دے دے میں اس کو جنت کی ضمانت دیتا ہوں. کون سی دو چیزیں ہیں وہ؟ زبان اور شرمگاہ. تو شرمگاہ کیسے محفوظ رہے گی جب تک نکاح نہیں ہوگا؟ تو اس میں کوئی نیکی نہیں ہے کہ اگر ہم نے شادی نہیں کرنی, یہ کوئی نیکی کی بات نہیں. نیکی اس میں ہے کہ انسان نکاح کر کے اپنی عزت کی حفاظت کرے. تو اب جب ہم سٹارٹ سے دیکھتے ہیں, پہلے بھی میں نے بہت سارے درس شادی پہ اور اس پہ کیے ہوئے, آج تھوڑا سا ڈفرینٹ طرح سے میں آپ کو چیزوں کو بتانا چاہتی ہوں. ایک یہ, سب سے پہلے جب رشتہ کسی کا آئے, ایکچولی ساروں کو چاہتی ہوں جن کے ابھی نہیں ہوئے یا جن کے گھر میں بچیاں ہیں تو کیا کریں گے, جب رشتہ آئے تو کیا کرنا چاہیے؟ سب سے پہلے اللہ تعالیٰ سے مشورہ, استخارہ کرنا چاہیے. کیونکہ امام ابن تیمیہ فرماتے ہیں جس نے اللہ سے استخارہ کیا اور مخلوق سے مشورہ کیا اور اپنے کام میں ثابت قدمی کی, پھر اس کام میں جلد بازی نہیں کی, تو وہ شخص کبھی بھی شرمندہ نہیں ہوگا, پچھتائے گا نہیں, پچھتاوا نہیں ہوگا. تو سب سے پہلی چیز کیا ہے؟ استخارہ. اور آپ سب کو پتا ہوگا استخارہ کو ضروری نہیں کہ آپ کو رات کو سونے سے پہلے ہی کریں استخارے کی دعا, آپ کسی بھی وقت دو نفل پڑھ کے اور استخارے کی دعا کر سکتے ہیں. اس میں نہ کوئی خواب کی شرط ہے, اب ہم بیٹھے رہے ہیں ہمیں تو خواب آ نہیں رہا, اب فلاں تم کر دو تم کر دو, نہیں. جس کا کام ہے سب سے پہلے یہ کہ وہ خود استخارہ کرے اپنے لیے, اور اس کے بعد اللہ تعالیٰ ضرور یا تو اس کام کا راستہ کھول دے گا یا تو بند کر دے گا, اسی میں بھلائی ہوگی جو بھی آپ کے ساتھ پھر ہوتا ہے. مگر مسلسل وہ دعا کرتے رہے, اور کم از کم ایٹ لیسٹ 3 دن تو کریں. اور اس کے علاوہ نمبر 2 کام کیا کریں؟ کسی نیک انسان سے مشورہ. اللہ تعالیٰ نے قرآن کریم میں فرمایا وَأَمْرُهُمْ شُورَى بَيْنَهُمْ, سورہ شورا بھی اسی پہ ہے نا, مشورے پہ, مشورہ کریں کسی ایسے بندے سے جو سمجھدار ہو, جو آپ کا خیر خواہ ہو, جو نیک ہو, دیندار ہو, اس کے ساتھ مشورہ کر لیں. تو جب آپ انشاءاللہ مشورہ کر کے اور پھر آپ استخارہ کر کے کریں گے, اللہ تعالیٰ کامیابی دے گا. دیکھیں حضرت زینب کو جب آپ صلی اللہ علیہ وسلم نے رشتہ بھیجا تھا, پروپوز کیا تھا, تو انہوں نے کیا فرمایا تھا؟ آپ صلی اللہ علیہ وسلم کا رشتہ آیا, یہ نہیں کہ فوراً سے کہتے ہاں ہاں ٹھیک ہے, فرمایا کہ میں اللہ تعالیٰ سے مشورہ کروں گی, پہلے 2 رکعت نماز پڑھنے کے لیے کھڑی ہو گئی. تو ہم کتنا بھی کسی کو پسند کرتے ہوں اور کتنا بھی ہمیں یہ ہو کہ نہیں اس سے زیادہ اچھا رشتہ کوئی نہیں ہو سکتا, پھر بھی استخارہ کریں, پھر بھی ضرور کریں. یہ میں بات اس لیے آپ کو کہہ رہی ہوں کہ کسی نے کہا کہ استخارہ ڈر کے مارے نہیں کرتے, یہ نہ ہو کہ وہ کام نہ ہو تو ان کو اتنا زیادہ رشتہ پسند تھا کہ انہوں نے کہا ہمیں, او خدا کے بندو اگر وہ اس میں بہتری ہوگی تو اللہ آسانی کر دے گا اور برکت دے دے گا, اگر نہیں ہوگی تو اللہ اس کا دروازہ بند کر دے گا. تو ایک تو یہ کام کرنے چاہیے, دوسرا لڑکے کو لڑکی دکھا دینی چاہیے. اس میں یہ نہیں ہے کہ لڑکی جو ہے وہ بناؤ سنگھار کر کے پورے میک اپ کر کے سج دھج کے دلہن بن کے اس کے سامنے آ جائے, نہیں, جیسے اپنے پردے کے اندر ہوتی ہے ویسے ہی. اور ایک مشورہ میں جو لڑکیے کی مائیں ہیں ان کو دوں گی کہ جب کسی کی بیٹی کو دیکھنے کے لیے جاؤ تو ایسے ہی سمجھو جیسے میری بیٹی ہے, کوشش یہ کرو کہ کہیں اور اس کو دیکھ لو, نہ کہ ہم جگہ جگہ ہر گھر گھر میں پھرتے رہیں اور اس کے بعد ریجیکٹ کرتے رہیں. تو اس کو اپنی بیٹی سمجھ کے سوچیں کہ اگر میرے ساتھ ایسا ہو تو, کیونکہ بچیاں ہوتی ہیں ان کے جذبات ہوتے ہیں اور کتنی ٹھیس پہنچتی ہیں ان کو اگر ہر دفعہ کوئی آئے اور ان کو ریجیکٹ کر کے چلا جائے. تو یہ کچھ چیزیں ہیں. پھر میں آپ کو یہ بتانا چاہتی ہوں کہ نکاح کی 5 شرائط ہیں, جب تک وہ شرائط پوری نہ ہو نکاح نہیں ہو سکتا. اس کو پتہ ہے وہ 5 شرائط؟ اس کو نہیں پتا تو پھر آج پتا چل جائے گا. ہاں جی بتائیں.
The wali, the mehar, the bride and the groom, they have to have their consent and you need a witness.
شاباش, ہاں انہوں نے کافی چیزوں کو بتا دیا शाबाश, बिल्कुल सही है कि सबसे पहले तो लड़की की तरफ से वली की रजामंदी होना जरूरी है. एक तो वली की रजामंदी तो है, वली कौन होता है? जो उसका बाप होगा. बाप नहीं है तो चचा, दादा, वो भी नहीं है तो बाप की जगह पहले उसके दादा लेते हैं. दादा भी बाप की जगह है. वो भी नहीं है तो चचा, वो भी नहीं है तो भाई कोई. तो वो उसकी रजामंदी जरूरी है. किसी भी औरत के लिए फरमाया गया है कि कोई औरत अपना निकाह खुद नहीं कर सकती, और ना कोई औरत किसी औरत की वली बन के उसका, माँ कहे मैं जी वली बन जाती हूँ, बहन कहे मैं वली बन जाती हूँ, वो नहीं हो सकता. अच्छा, किसी का कोई भी ना हो तो हुकूमत वक्त है. और दूसरे, दोनों की रजामंदी, जबरदस्ती का निकाह कुछ नहीं होता. और दोनों की रजामंदी, एक तो उस दिन तो लोग पूछते ही हैं कि कबूल है कबूल है, वो तो वो नहीं, पहले से जब रिश्ता आया उस वक्त से रजामंदी होनी चाहिए दोनों की. जबरदस्ती की शादियां कुछ नहीं, इससे मना किया गया. और लड़की की रजामंदी होना भी जरूरी है. इसी तरह ईजाब कबूल. ईजाब कबूल क्या है? ईजाब किस चीज को कहते हैं? वाजिब करने को. और कबूल तो कबूल, सबको पता है, एक्सेप्ट करना. ये कौन करता है? ईजाब कौन करेगा? जो वली है वो कहेगा. जैसे जो इस वक्त हमारे वो कहते हैं ना, जो निकाह ख्वाह होते हैं वो कहते हैं इतने पैसों पे, इतने मेहर पे फलां की बेटी, इसको कबूल है कि नहीं. वो काम किसको करना है? वो असल में वली की काम होता है कि वो ये बोले बात और लड़का अब जवाब दे के मुझे कबूल है. ये होता है इजाबो कबूल. तो इसका मतलब ऐसी कोई मजलिस होनी चाहिए जिसमें ये इजाबो कबूल किया जाए, ये हो, ये इसको मुनक्किद किया जाए. और फिर ये किसके सामने होगा? दो गवाहों के सामने. ये लीस्ट हैं दो गवाह, ज्यादा हो तो अच्छी बात है और ज्यादा. यानी इससे क्या बताया गया कि निकाह जो है उसको शोहरत दी जाए कि लोगों को पता चले कि ये शादी है. खुफिया निकाह कुछ नहीं होता. खुफिया निकाह को, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया कि निकाह को एलानिया करो और मस्जिद में इसका इत्तमाम करो. मस्जिद में क्यों? ताकि लोग जितने आए वो देखें, और मस्जिद वैसे भी बरकत वाली जगह. और इस पर दफ का इस्तेमाल करो. दफ की इजाजत क्यों दी गई? ताकि शोहरत हो, लोगों को पता चले इस घर में शादी है. तो दफ की इजाजत है, लेकिन दफ क्या चीज है ये भी जानना जरूरी है. दफ वो होता है जिसके एक साइड पे लेदर चमड़ा चढ़ा होता है, दूसरी साइड पे कुछ नहीं होता. दोनों साइड पे अगर करेंगे तो फिर उसकी आवाज डिफरेंट बजती है. एक साइड पे होना चाहिए. इसकी इजाजत दी गई, बल्कि इसके बारे में हदीस है कि दफ बजाओ इस, ताकि इससे ऐलान हो. क्योंकि फरमाया कि हलाल और हराम निकाह में, आपको पता है हराम निकाह भी होता है, वो कौन सा? जो छुप के किया जाए. कई कई लोग छुप छुप के कर लेते हैं, किसी को बताया ही नहीं, वो हराम निकाह. तो हलाल और हराम निकाह में फर्क ही आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि दफ और आवाज की बदौलत है. इब्ने माजा की हदीस है कि दफ बजाया जाता ना, यानी अब इसकी शोहरत हो गई, इसका ऐलान हो गया. लेकिन ये बात आपको बता दूं कि जैसे मैंने पहले भी बताया था कि हमारे यहाँ एक्सट्रीम्स पे लोग चले जाते हैं. एक एक्सट्रीम वो कि दफ की इजाजत हुई तो चलो बाजों की इजाजत हो गई, ढोलों की इजाजत हो गई, भंगड़ों की इजाजत हो गई, डीजे की इजाजत हो गई. भाई हदीस हमने पढ़ ली है, शोहरत देनी है तो हम उससे चीजों से शोहरत दे देते. ऐसा नहीं. जहां दीन ने जो लिमिट्स लगाई हैं उसी लिमिट्स में रहना. तो दफ की इजाजत है, दफ बजाओ, लेकिन तबलों की, सारंगियों की, इन चीजों की नहीं इजाजत है. ये तो हराम कही गई है. तो एक तो उसमें रहे. दूसरी एक्सट्रीम क्या है? कुछ भी नहीं करना, खबरदार, कोई चीज नहीं होनी चाहिए, बिल्कुल सब चीज बैन. तो इस्लाम ना तो इस तरफ का रास्ता बताता है ना इस तरफ का. कहता है खुशी भी करो, दफ भी बजाओ, शोहरत भी दो, लेकिन इस एक्सट्रीम पे ना चले जाओ. तो हमारे लिए दीन मुश्किल पता है कब होता है? जब हम खुद ही पाबंदियां लगा लेते हैं, या खुद ही फिर इसीलिए लोग फिर उन पाबंदियों को तोड़ते हुए बिल्कुल ही आउट हो जाते हैं. दोनों चीजें सही हैं. और एक बात सबको कहना चाहूंगी कि देखें, ये ऐसे मौके होते हैं ना, इंसान के ऊपर शैतान बहुत जल्दी हावी हो जाता है. खुशी का मौका है तो जी खुशी ना मनाएं हम. अब खुशी करना क्या इस्लाम में मना है? हम ये खुशी कर रहे हैं अपने बच्चे की, क्या हो गया इसे? याद रखिए, खुशियां देने वाला रब खुशियां मनाने से नहीं रोकता. लेकिन वो ये चाहता है कि जब आपकी खुशी का मौका हो तो आप इन अपने खूबसूरत तरीन मेमोरेबल मोमेंट्स में उसको ना भूलें, उसकी लगाई हुई हदों को ना तोड़ें. वो ये चाहता है. देखिए जिसने खुशियां देनी है अगर उसी को नाराज कर दिया तो खुशियां कहां से मिलेंगी. हम चाहते हैं ना दोनों को कहते भी आप दुआ करें इस जोड़े के लिए दुआ करें इनको खुशियां मिले. खुशी किसने देनी है? जिससे मिलनी है उसको तो आपने नाराज किया हुआ. हम हर एक की खुशी देखते हैं. चचा भी राजी हो जाए, फुप्पो भी राजी हो जाए, खाला भी राजी हो जाए, उनको मना के लाओ, उसको मना के लाओ और रब को नाराज कर देते. इतने अपने खुशी के लम्हात में इतने आपे से बाहर हो जाते कि अपनी ख्वाहिशात को हम खुदा बना लेते और जो खुदा है उसकी परवाह नहीं करते कि वो हमसे ना रूठ जाए, वो ना नाराज हो जाए. तो ऐसा कोई काम ना करें जिससे खुशी देने वाले को आप नाराज करते. फिर जैसे उन्होंने बताया हक महर, हक महर को कुरान में अल्लाह ताला ने खुद फरमाया कि हुक्म दिया है कि इसको अदा करो. कितना होना चाहिए? जो लड़के की माली हैसियत है उसके मुताबिक. बस ना तो हम ये कह सकते हैं बहुत कम, 32 रुपए कोई सुन्नत के मुताबिक नहीं है, ये कोई वो नहीं है. आपको मैं बताती हूँ, आप सल्लल्लाहु अलैहि वसल्लम ने अपनी बीवियों का जो एवरेज महर रखा वो 12.5 या चांदी रखा, जो आज के जमाने में 1,00,000 रुपया बनता है. अब ये उनका महर है जिनके घर में चूल्हा नहीं जलता था कई कई महीने, लेकिन महर के लिए उन्होंने पूरा वो यानी एक खास एहतमाम किया, कोशिश की कि ज्यादा मतलब इतना महर रखा जाए. जिनके घर में ये हाल था कि जमीन पे चटाई बिछा के सोते थे वो इतना महर दे रहे हैं. और आज हमारी शादियों पे लाखों का खाना खिलाया जाता है, मैरिज हॉल और ये कुर्सियों पे कवर लगाने के भी मुझे किसी ने बताया उसके भी अलग पैसे होते हैं, हर कुर्सी के पे करते हैं है? तो फिर आप बताएं कि वहां पे महर कितना है? उतना कम, इतना कम कि उससे ज्यादा की तो उसने जूती पहनी होती है दुल्हन. लेकिन हम इतनी इस चीज में जो सुन्नत से और जो लड़की का हक है उसको कम ना करें. तो कुरान इसकी तरगीब देता है कि मेहर अदा करो. इसको कुरान ने कहा है फरीजा, इसको कुरान ने कहा है अजर, इसके नाम यानी सदका इसको कहा है. और हदीस में है जिसने निकाह किया और मेहर देने का इरादा नहीं है, जैसे हमारे यहाँ लोग ज्यादातर क्या कह देते हैं और जी इतना लिख दो देना किसने है? ऐसे बोलते हैं ना. तो हदीस है कि जिसने निकाह किया और मेहर देने का इरादा ही नहीं वो जानी है. इतनी सख्त बात है उसके लिए. यानी हक मारने का जब वक्त हो तो हम दुल्हन का ही हक मारें, वो जो कमजोर है, जो औरत है. और बाकी हर जगह पे इतना ज्यादा, क्योंकि वही जो अभी बात हो रही थी कि हमारी सारी जिंदगी नमूदो नुमाइश है ना, वो अब मेहर किसने देखना है? बाकी चीजों तो देखनी है तो मेहर कौन देखेगा? तो हॉल देखेगा लोग, कोई खाना वाना देखेंगे, कोई और हमारी उसमें शो बनती है, इसमें तो कुछ नहीं. तो इसलिए लोग उसके अंदर ज्यादा खर्चा नहीं करते. इसमें ज्यादा अच्छी बात यह है अगर जो जेवर लड़की को डालते हैं उसी को मेहर कर दें ताकि आपके ऊपर ज्यादा बोझ भी ना पड़े और मेहर भी अच्छा हो जाए एक जेवर की फॉर्म में. तो और मेहर में आसानी रखने को कहा गया. अगर कोई नहीं अफोर्ड कर सकता तो बड़े बड़े मेहर ना डिमांड करें, जैसे हजरत उम्मे सुलेम ने अबू तलहा से उन्होंने जब प्रपोज किया था तो क्या मेहर था कि इस मेहर का तकाजा किया था कि आपका इस्लाम लाना ही बस मेरा मेहर है. सुभान अल्लाह. तो वो इस्लाम ले आया थे, देखा कितनी कैसा मेहर है, सदका जारिया बन गया उनके लिए, एक बंदा मुसलमान हो गया. तो ये 5 शराइत हैं निकाह की. तो इसमें क्या है, दोनों फरीकैन की रजामंदी, इजाब व कबूल करना वो होना, इसके अंदर मेहर अदा करना, इसके अंदर दो गवाहों का होना, ये सब इसकी शरायत है. वली की रजामंदी, ये सब शरायत है. अब इसके अलावा जितनी हमारी चीज़ें हैं जो हमने देखे, ये हैं 5 चीज़ें जिनसे शादी होनी. इसके अलावा जितने काम हैं, अब चाहे वो कहाँ से शुरू कर लें आप, माइयों, मेहंदियाँ, बरातें, एक्स्ट्रावेगेंट बरातें, बड़े बड़े वलीमे करना, या कपड़ों जेवरों और इनकी दौड़ लगाना, ऐसे ऐसे फील होता है जैसे अब इसके बाद बाजार बंद हो जाने हैं, कभी कोई कपड़ा मिलना ही नहीं है, तो आज ही सारे कपड़े बना लो. फिर दूल्हा के पूरे ख़ानदान को कपड़े देना, फिर इसी तरह और कई चीज़ें हैं जो हमने इतनी बढ़ा ली हुई हैं. और इसकी वजह से साल हा साल पहले ہم شادی کی تیاریوں میں لگ جاتے ہیں. کیونکہ ظاہر ہے جب اتنا بڑا ہم نے جھنجھٹ پال لیا ہے تو اب اس کو پورا کرنے کے لیے تو بہت پہلے سے کام کرنا پڑے گا نا. اور یقین کریں ایسے ہوتا ہے کہ صبح ہوتی ہے بازار میں اور وہاں پہ ہی شام ہو جاتی ہے اور سارا دن شاپنگ ہو رہی ہے. وجہ کیا ہے؟ شادی جو ہے تو شادی ہوگی تو سب جائز ہو گیا. یعنی ایسے لگتا ہے زندگی کا مقصد کیا ہے؟ بس شادی. ہر کام اس کے گرد گھوم رہا ہے اور باقی چیزوں سے غافل ہے. تو یاد رکھیں شیطان انسان کو ایسے کاموں میں الجھاتا ہے کہ انسان اللہ کی یاد سے غافل ہو جائے. شادی ایک دینی فریضہ ہے جیسے ابھی بات کی, تو دینی فریضے میں تو ایسا نہیں ہوتا. کسی عبادت کے کام میں کیا ناچ گانا ہوتا ہے؟ یہ تو عبادت ہے, یہ تو سنت ہے. کون سی سنت ایسی ہے جو ناچنے پہ ہوتی ہے؟ استغفر اللہ, کوئی سنت نہیں. جو سنت ہے وہ ایسی ہو سکتی ہے بتائیں؟ اگر اس کو سنت سمجھتے ہیں آپ, اور آپ اس کو دنیاوی کام سمجھتے ہیں, لیکن آپ سب نے کہا کہ نہیں یہ دینی کام ہے. اگر آپ اس کو دنیاوی کام سمجھتے ہیں پھر تو ایسا ہی ہوگا جیسے ہماری شادیاں ہو رہی ہیں. لیکن اگر آپ اس کو واقعی سنت سمجھتے ہیں تو اس پہ اجر بھی ملے گا, ثواب ملے گا اس کے اوپر آپ کو, اور ایک دینی فریضہ آپ کا پورا ہوگا. لیکن پھر وہ ایسی نہیں ہوں گی شادیاں جیسی ہم کرتے ہیں. تو اسلام آپ کو آسانی دیتا ہے, اسلام آپ کو نا رہنمائی دیتا ہے کہ دیکھو شادی بھی کرنی ہے تو کیسے کرنی ہے. خوشی اور غم کے بھی سلیقے سکھاتا ہے اسلام, ہر چیز میں رہنمائی دی. بتائیں کون سا اور مذہب ہوگا جو بتاتا ہوگا کہ نہیں یہ بھی کرو. مہر جو ہے کسی اور مذہب میں نہیں ہے سوائے اسلام کے. اور ہم نے ہندوؤں سے کیا لے لیا؟ جہیز دے دو, وراثت میں کوئی حصہ نہیں دینا, اور مہر کی کسی کو کوئی پرواہ نہیں. جہیز کے اوپر بہت زور ہے, مہر پہ کوئی زور نہیں, جس کو قرآن بتاتا ہے. اب حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کا نکاح کیسے ہوا؟ فرماتی ہیں کہ میں اپنی سہیلیوں کے ساتھ کھیل رہی تھی کہ میری ماں ام رومان میرے پاس آئیں. اس وقت میں جھولے پہ تھی اور میری سہیلیاں میرے پاس بیٹھی ہوئی تھیں, تو وہ مجھے ہاتھ سے پکڑ کے لے گئیں اور ایک کمرے میں لے کے گئیں. وہاں پہ انصار کی عورتیں بیٹھی ہوئی تھیں, انہوں نے مجھے دیکھا تو مبارک مبارک کی صدائیں ہر طرف سے آنے لگیں. اور پھر انہوں نے مجھے بناؤ سنگھار کیا اور مجھے کچھ نہیں پتا کہ کیا ہو رہا ہے. اور کہہ رہی ہیں پھر آپ صلی اللہ علیہ وسلم تشریف لائے اور ان کے ساتھ مجھے بھیج دیا. تو کون سی برات آئی؟ کون سے ڈھول ڈھمکے ہوئے؟ اسلام میں برات کا ایسا کوئی کانسیپٹ نہیں ہے. ہاں تھوڑے سے لوگ جائیں, جا کے دلہن کو نکاح کر کے لے آئیں, اس کے بعد ولیمے کا کانسیپٹ ہے. ولیمہ کرو, اس کے اندر اپنے دوست احباب رشتہ داروں سب کو بلاؤ. برات میں 400-500 لوگ لے کے چلے جانا, براتیں اتنی بڑی بڑی ایسی آ رہی ہیں جیسے کچھ ملک فتح کرنے جا رہے ہیں. ایسے ہی ہم آ رہے ہوتے ہیں نا کہ جیسے پتہ نہیں کیا کرنے جا رہے ہیں. تو اس کا اسلام میں نہیں کانسیپٹ ہے, ولیمے کا کانسیپٹ ہے. نہ کوئی مہندیوں کا کانسیپٹ تھا, نہ کوئی مہندی لگاؤ آپ ضرور, لیکن آج ہم کن خرافات میں پڑ گئے. تو یہ تو ان کی شادی ہوئی. اللہ تعالی ہمیں ایسا ایمان دے کہ ہم اپنے خوشی کے لمحات میں بھی اللہ کی رضا کے مطابق چلنے کی ہمت پا سکیں. کیونکہ واقعی یہ ایک جہاد ہے, یہ ایک جہاد ہے, یہ آسان نہیں ہے. کیونکہ اس کے لیے قربانی دینی پڑتی ہے. سب سے پہلے تو اپنے آپ کو ہی منانا پڑتا ہے. ہم ویسے بہانے تو لوگوں کے لگاتے ہیں نا, وہ نہیں مانتا تو وہ نہیں مانتا. اپنا دل کون سا مانتا ہے؟ اپنا ہی نہیں دل مانتا تو کسی کا کیا کہنا. اپنا دل ہی کہتا ہے کہ نہیں ایک ہی تو موقع ہے, تو پھر کیا بیٹے کی شادی ایسے نہ کروں, بیٹی کی شادی ایسے نہ کروں, اپنے شوق نہ پورے کروں, جو اپنی شادی پہ نہیں کر سکے اب بچوں کی شادی پہ کروں. تو دین صرف نماز روزے زکوٰۃ حج کا نام نہیں ہے, دین یہ بھی ہے. زندگی کے ہر فیز میں ہم نے ایسے چلنا ہے جیسے ہمارا رب راضی ہوتا ہے. مسلمان جو ہے نا وہ 24/7 رب کا غلام ہے. وہ صرف رمضان میں غلام نہیں ہوتا, وہ صرف مسجد میں رب کا غلام نہیں ہوتا, وہ اپنے گھر میں بھی رب کا غلام ہے, وہ شادی کے دن بھی رب کا غلام ہے. وہی کرتا ہے جو رب چاہتا ہے. تو اس کے لیے جو جہاد کرنا ہے نا, وہ کوئی اور نہیں آ کے کرے گا. ہم صحابہ کی جب سیرت میں پڑھتے ہیں کہانیاں, سوچتے ہیں سابقون الاولون, سب سے پہلے ایمان لانے والے, ان کا اجر کتنا بڑا ہوگا. پھر ہم کہتے ہیں ہم تو پہلے سے ایمان لانے والے تھے, آئے وہ کتنے خوش قسمت ہیں. تو آپ اور چیزوں میں سابقون الاولون کیوں نہیں بن جاتے؟ معاشرے میں اتنی بڑی برائی ہو رہی ہے, آپ اس میں کیوں نہیں ایسے کرتے کہ آپ پہلے وہ بنے جو اس کے خلاف جہاد کریں, جو اپنے گھر سے شروع کریں کہ نہیں میں نے ایسی شادیاں نہیں کرنی, میں نے وہ کام نہیں کرنا جس سے رب کی نافرمانی ہوتی ہے, میں نے اللہ کو راضی کرنا ہے. اس کے مطابق میں نے شادی کرنی ہے. ہم کیوں نہیں بن جاتے وہ؟ جب ہم سب ایک ایک اپنے اپنے گھر سے شروع کرے گا تو اس سے کیا فائدہ ہوگا کہ معاشرے میں دیکھیں کتنی اصلاح ہو جائے گی. اگر 20 لوگ بھی 25-30 ہم یہاں پہ لوگ بیٹھے ہوئے, ہم ہی کہیں کہ ہم نے ایسی شادی کرنی ہے جیسی سنت کے مطابق ہے. دیکھیں 30 گھروں میں جب ایسی شادی ہوگی, 30 جگہوں میں تو انشاءاللہ وہ تعالیٰ اسلام زندہ ہو گیا نا, سنت زندہ ہو گئی, پھر لوگ دیکھیں گے تو اس مطابق کریں گے. لیکن ہمارا مسئلہ یہ ہے کہ ہم ایک تو ہندوؤں کے ساتھ رہے, دوسرے ان کے کلچر سے اتنے متاثر ہیں, ان کی فلمیں دیکھ کے ہمیں اتنے شوق ہوتے ہیں کہ جو چیز ان کی فلموں میں آ جاتی ہے بس وہی ہم رکھ لیتے ہیں کہ بھائی یہ اب ہم نے اپنی شادی میں کرنی ہے. پھر ایک کر لیتا تو اس کی ویڈیو دیکھ کے یا اس کی شادی اٹینڈ کر کے ہم کہتے ہیں اچھا یہ تو نیا آئیڈیا مل گیا اب ہم یہ کریں گے. ہر ایک اس سے بڑھ کے وہ, اس سے بڑھ کے وہ, اس سے بڑھ کے, یہ بڑھتا ہی جا رہا ہے, کم نہیں ہو رہا. آپ دیکھ رہے ہیں نا ٹرینڈ معاشرے میں کہاں سے شروع ہوا تھا, اور آج مجھے پتا چلتا ہے کہ یعنی یہ حالت ہو گئی ہے کہ اگر کسی کی 10 سہیلیاں تو وہ 10 اپنے گھر ڈھولکیاں رکھ رہی ہیں. اب یہ دیکھیں آپ نئی چیز آ گئی. اگر آپ اپنی امی کے زمانے میں یا ہم اپنی شادیوں کا دیکھیں تو اس وقت ایسا نہیں ہوتا تھا. تو اب وہ اس نے ہر ویکینڈ پہ جی ایک ڈھولکی, اب خدا کا نام لو 10 ڈھولکیاں اگر رکھیں اور ہر ایک کو یہ فکر ہے اگر میں نے نہ رکھی نا تو کہیں گے اچھا یہ میری کم دوست ہے, وہ بیسٹ فرینڈ ہے جس نے رکھی تھی اور اس نے اتنی ڈشیں بنائی تھی میرے بیٹے کی شادی کی, تو وہ زیادہ میری پکی سہیلی ہے, اس کا کیا دیکھو اس نے میری خوشی میں نہیں خوش ہوئی. تو ہم کہاں جا رہے ہیں بتاؤ؟ یہ ان لوگوں کے کام ہے جن کی زندگی میں اور کوئی مقصد نہیں, بس انہوں نے یہی کھیل تماشے کرتے رہنا. کیا مسلمان کی زندگی ایسی ہوتی ہے کہ وہ ان خرافات میں پڑا رہے؟ ویسے ہم کہتے ہیں ہمارے پاس ٹائم نہیں ہے, تو ٹائم کیسے ہوگا؟ ایک ایک شادی پہ اگر یہ حال ہو رہا ہے, اب میری اگر 4 سہیلیاں چاروں کے ہی میں بچوں کی شادیوں پہ یہ کرنے لگوں گی تو کیا حال ہوگا؟ پھر جب میرے بچوں کی شادی کا ٹائم آ گیا پھر وہ یہ کریں گی. یہ تو اینڈ لیس سلسلہ ہے, یہ کبھی نہ ختم ہونے والا سلسلہ. ان چیزوں کا بائیکاٹ کریں. آپ صلی اللہ علیہ وسلم نے فرمایا بہترین نکاح وہ ہے جس میں آسانی ہو, اور ایک حدیث میں ہے کہ بابرکت, برکت کے لحاظ سے عظیم نکاح وہ ہے جس میں کم سے کم خرچہ ہو. تو یہ تو خرچوں کے انبار ہیں جو کہ ختم ہی نہیں ہوتے. بات بات پہ جوڑے آ رہے ہیں, بات بات پہ یہ ہو رہا ہے, اب جا رہے ہیں تو جوڑا, آ رہے ہیں تو جوڑا, یہ بھائی یہ کہاں تک سلسلہ ختم ہوگا؟ پھر ہر سہیلی نے اپنا گھر ڈیکوریٹ کرنا, پھر اس نرا اس نے دکھانا ہے کہ جی دیکھو میں نے آپ کے لیے کتنا خرچہ کیا. تو یہ اسلامی طریقے نہیں ہیں, اسلام اس طرح کی باتوں کی ترغیب نہیں دیتا. ان چیزوں کو ہم نے اپنی زندگیوں سے ختم کرنا. اب ہم اگر کوشش کریں نا, یہ مشکل نہیں ہے, پتہ ہے صرف یہ شیطان دکھاتا ہے, یہ مشکل نہیں ہے. اگر آپ تھوڑی سی ایفرٹ کریں تو یہ ہو سکتا ہے کہ آپ نکاح میں سادگی کریں. دیکھیں ضروری نہیں ہے کہ آپ اس کے اوپر ہی خرچہ کریں گے تو سب اچھا ہے. آپ یہ بھی تو کر سکتے ہیں وہی پیسے دلہا دلہن کو دے دیں تحفے کے طور پہ, وہ اپنی نئی زندگی سٹارٹ کر سکے, ان کو ہیلپ مل جائے. ہو سکتا ہے کہ وہ ان کو کوئی وہ مکان لینے میں ان کو وہ اس میں ڈال دیں اپنے پیسے کو اور ایک زندگی شروعات کر سکے, کوئی اور چیزوں کی ان کو ضرورت ہے وہ اس میں اسپینڈ کر سکے, بجائے اس کے کہ آپ ہزاروں لوگوں کو بلا رہے ہیں یا بڑے ہوٹل میں 5 سٹار میں نے شادی کرنی ہے اور اس وہ 2-3 گھنٹے میں سب شادی ختم ہو جائے گی اور آپ کا سارا پیسہ 2-3 گھنٹے میں ہی اڑ گیا, جس سے ان کی کافی ہیلپ ہو سکتی تھی. تو اگر ہم چاہیں نا تو ہم سٹارٹ کر سکتے ہیں, نئی شروعات کر سکتے ہیں اگر ہم اپنے دل کو منا لیں بس, تو یہ ہو سکتا ہے, یہ ناممکن نہیں ہے. آپ اس کے لیے جیسے میں تھوڑی سی آپ کو چیزیں بتا دیتی ہوں کہ کیا کیا جائے, کس طرح سے ہم اپنی شادی کو اسلامی طریقے کے مطابق کر سکتے ہیں. دیکھیں شادی والا جو دن ہے اس کی شروعات ہی آپ کیسے کریں, 2 نفل پڑھیں اور اللہ سے دعا کریں. اللہ سے دعا کریں آسانی کے لیے, آپ کے سارے کاموں میں برکت کے لیے اور خیر کے لیے. دن کا سٹارٹ کس سے کریں؟ دیکھیں عید کا دن ہوتا ہے تو سٹارٹ ہم کس سے کرتے ہیں؟ عید کی نماز سے. خوشی جب بھی ملے آپ کو اللہ کے آگے جھک جائیں, اس سے دعائیں مانگیں, کیونکہ آپ کی خوشیوں کو مکمل کرنے والا وہ رب ہے. پھر اپنے سارے دن میں اپنی نمازوں کا ضرور خیال رکھیں کہ آپ کی نمازیں مس نہ ہوں. سب سے زیادہ شادیوں میں کیا ہوتا ہے, نماز کا ہی ہوش نہیں ہے, کیونکہ نماز کس کو یاد رہتی ہے. اس کے لیے آپ یہ کر سکتے ہیں, جمع تقدیم اور جمع تاخیر کے ظہر اثر ملا کے پڑھ لی, یا مغرب عشاء ملا کے پڑھ لی, اگر آپ کو یہ لگتا ہے کہ میری نماز نہ مس ہو جائے تو دو نمازوں کو جمع بھی کر سکتے ہیں اگر مصروفیت اتنی ہے. اسی طرح جیسے میں نے آپ کو بتایا کہ خاندان کے قریبی لوگ جائیں لڑکی کو لے آئیں, یعنی نکاح کر کے قریب قریب کے لوگ, چچا پھوپھی یہ وہ چلے جائیں, ضروری نہیں کہ آپ بڑی بڑی ارینجمنٹ کریں. اور کیونکہ اسلام لڑکی کے اوپر کوئی بوجھ نہیں ڈالتا, لڑکی والوں کو کوئی خرچ نہیں کرنا پڑتا. یہ جہیز جو چیز ہے نا, یہ آپ کو مہر کے اس میں آپ کو بتا دوں کہ آپ صلی اللہ علیہ وسلم نے جب حضرت علی کا نکاح حضرت فاطمہ سے کرانے کے لیے کیا تھا تو ان کے پاس مہر میں دینے کو کچھ نہیں تھا, انہوں نے اپنی زرہ دی جو بیچی گئی, حضرت عثمان نے خریدی تھی 30 درہم میں, اور وہ زرہ انہوں نے 30 درہم بھی دے دیا اور کہا یہ زرہ میری طرف سے تحفہ بھی دے دو ان کو شادی کا. وہ 30 درہم لائے گئے آپ صلی اللہ علیہ وسلم کے پاس کہ اتنے میں بکی ہے. آپ صلی اللہ علیہ وسلم نے ان 30 درہم سے مہر کی رقم بھی نکالی, انہیں 30 درہم سے حضرت فاطمہ کے بناؤ سنگھار کے لیے بھی کچھ پیسے نکالے, انہیں 30 درہم میں سے گھر کا بھی کچھ چھوٹی چھوٹی چیزیں اس زمانے میں آ جاتی ہوں گی اتنے, کوئی پیالہ کوئی چٹائی کوئی یہ گھر کی چیزیں یہ بھی. تو جو لوگ کہتے ہیں نا جہیز میں آپ صلی اللہ علیہ وسلم نے دیا تھا, وہ جہیز میں نہیں دیا تھا, وہ حضرت علی کے ہی پیسے تھے جس میں سے خرچ کیا تھا, اسی میں سے وہ بھی نکالے یعنی اس میں سے خرچہ کیا. تو اس لیے اسلام نے لڑکی کے اوپر کوئی بوجھ نہیں ڈالا. دیکھیں گھر کس کا بس رہا ہے, لڑکے کا, وہ قوام ہے, اس کے اوپر اللہ نے ذمہ داری ڈالی ہے, نکاح کا انتظام بھی وہی کرے اور لڑکی کو بھی حق مہر وہی دے. تو ایک تو یہ بات ہے کہ جا کے لڑکی والوں کے اوپر نہ کوئی بوجھ ڈالا جائے, لڑکا ولیمہ کرے اور جتنی اس کی استطاعت ہے اس کے مطابق کر لے. آپ صلی اللہ علیہ وسلم نے جو ولیمہ کیے, دیکھیں حضرت زینب کے ساتھ جب شادی ہوئی تھی تو وہ جو ولیمہ تھا سب سے زیادہ شاندار جس کو کہہ سکتے ہیں, جس میں ایک بکری ذبح کر کے اس کا گوشت کو سرو کیا گیا تھا, اس کی دعوت کی گئی تھی, یہ سب سے ایکسٹرا ویگینٹ تھا. اور آج ہماری شادیوں کے تو ماشاء اللہ سے, اب وہی میں کہہ رہی ہوں کہ اگر آپ نے 10-12 ڈشیں رکھنی ہیں اس سے بہتر 2 ڈش رکھ دیں, وہ جو پیسے بچتے ہیں ان کو تحفے میں دیں, یہ اپنی زندگی سٹارٹ کر رہے ہیں. وہ تو جو 10 کھانے والے ہیں نا, وہ 10 کھا کے بھی راضی نہیں ہوں گے اور آپ کو شکایتیں ہی کریں گے یہ اس چیز کا یہ اچھا نہیں تھا اور وہ گلا ہوا نہیں تھا اور وہ ایسا تھا. تو ایک تو یہ کیا جائے. دوسری, آپ صلی اللہ علیہ وسلم نے ایک دعا سکھائی ہے کہ جو آپ صلی اللہ علیہ وسلم دلہا اور دلہن کو دیا کرتے تھے, وہ دعا ہم اس کو پروموٹ کریں, ایک سنت کو پروموٹ کریں, بارک اللہ لکی و بارک علیک و جمع بینکما فی الخیر, کہ اللہ برکت دے تمہیں, تمہارے پر برکت کرے اور تم دونوں کو خیر پہ جمع کریں. کتنی پیاری دعا ہے نا, یہ کتنی خوبصورت دعا ہے, کتنی جامع دعا ہے. اور خطبہ نکاح جب ہو رہا ہو تو عورتوں کے لیے بھی ہمیں انتظام کرنا چاہیے کہ وہ بھی سن سکیں, اس میں بہت کچھ باتیں ہوتی ہیں سننے کی, اور دعا میں شامل ہو سکے. اس وقت کس کو یہ یاد ہوتا ہے, وہ تو اب میں کیا کہوں, شیشے کے آگے سے ہمارا, چاہے ہم پارلر سے بھی تیار ہو کے آ جائیں وہ شیشے کے آگے سے ہم نہیں ہٹتے, ہمیں سیٹسفیکشن ہی کہاں ہوتی. تو یہ خطبہ نکاح سننا چاہیے. پھر شادی کا جوڑا جو ہے وہ لڑکی بنا سکتی ہے, خوبصورت بنائے, اچھا بنائے, لیکن اس میں بھی شو آف نہ ہو, اس میں بھی یہ نہ ہو کہ فلاں ڈیزائنر کا بنوایا میں نے اتنے کا تاکہ میں بتا سکوں کہ اتنے کا بنایا. کیونکہ آپ صلی اللہ علیہ وسلم نے فرمایا جس نے دنیا میں شہرت کا لباس پہنا اللہ تعالیٰ قیامت کے دن اس کو ذلت کا لباس پہنائے گا. لیکن اس دن ہر دلہن کا کیا ہوتا ہے, میرے سے زیادہ خوبصورت اور قیمتی اور مہنگا جوڑا کسی کا نہ ہو. اب قرض لے کے بھی لوگ بنواتے ہیں, اور کس کے لیے, ایک دن پہننے کے لیے, اتنا مہنگا کہ بس میرے جیسا کوئی دکھائی نہ دے. یہ شہرت کا ہی تو لباس ہے, خود نمائی, شو آف, یہ کیا ہے, یہی شہرت کا لباس ہوتا ہے جس میں ہر ایک کو بتایا جاتا ہے کہ فلانے ڈیزائنر سے بنوایا, اتنے کا بنوایا. تو یہ گناہ کا کام ہے. پھر اسی طرح رخصتی سے پہلے یہ ایک اور سنت ہے جو میں آپ لوگوں کو بتانا چاہتی ہوں, جو سنت یہ بھی ناپید ہو چکی ہے, آج شاید کسی کو بھی نہ پتا ہو اس سنت کا. یہ سنت آپ صلی اللہ علیہ وسلم کی ہے, جس وقت آپ صلی اللہ علیہ وسلم نے حضرت فاطمہ کا نکاح حضرت علی سے کیا تھا تو رخصتی کے بعد آپ صلی اللہ علیہ وسلم ان کے گھر گئے تھے, دونوں کو بلایا تھا اور فرمایا پانی کا ایک پیالہ لے کر آؤں. پانی کا پیالہ لایا گیا, اس پہ آپ صلی اللہ علیہ وسلم نے دعا پڑھی, اس پہ پھونکا اور اس کے چھینٹے ان کے اوپر مارے دونوں. اور آج بھی ہم اس کو زندہ کر سکتے ہیں کہ رخصت کرنے سے پہلے اپنی بیٹی کو بلائیں, اپنی بہن کو بلائیں جو دلہن ہے, اور پانی کا پیالہ منگوائیں, اس پہ یہ الفاظ اللہم انی اعوذ بک و ذریتک من الشیطان الرجیم, میں اللہ کی پناہ میں دیتا ہوں تجھ کو بھی اور تیری اولاد کو بھی شیطان مردود سے. تو ان اس کو کھڑا کر کے اس کے سر پہ, اس کی پشت پہ, اور آپ صلی اللہ علیہ وسلم نے کندھوں پہ, حضرت فاطمہ کے کندھوں کے درمیان پہ یہ چھینٹے مارے تھے. اسی طرح پھر حضرت علی کو بلایا تھا, ان کے اوپر بھی یہ چھینٹے مارے تھے. یہ چونکہ سنت عام نہیں ہے اور پتہ ہی نہیں ہے کسی کو, اس لیے یہ بھی ذرا ہوتا ہے کہ پتہ نہیں دوسرے کو پتہ ہونا چاہیے, یہ نہ ہو کہ آپ چھینٹے ماریں تو وہ سمجھے پتہ نہیں کیا بھی کرنا چاہیے اور کچھ اور ہی نہیں وہ سمجھے. اس لیے آپ لوگوں کو پہلے سے میں اس چیز سے کہہ رہی ہوں کہ دوسرے کو بھی انڈرسٹینڈنگ ہونی چاہیے, اس کو اتنا دین کا پتہ ہو تو تبھی یہ کام کرنا, ورنہ آپ کرنے لگے تو پتہ چلے کہ کوئی مجھے ہی پکڑنے آ گئے کہ یہ کیا سکھایا ہے. تو اس لیے یہ چیزیں دیکھیں, ایک سنت, چھوٹی چھوٹی سنتیں کتنی پیاری ہیں, ان کو زندہ کرنے سے نا کتنا اجر بھی ملے گا. اور شیطان چونکہ انسان کے ساتھ ہے, اس لیے آپ صلی اللہ علیہ وسلم نے اس وقت بھی اللہ کی پناہ میں دے دیا, شیطان نہیں چھوڑتا انسان کو. اسی طرح جب دلہا دلہن نئی زندگی کی شروعات کریں, تو جیسے انہوں نے کہا کہ آج کل ویڈیوز بن رہی ہیں کہ دو نفل پڑھ رہے ہیں تو اس کے لیے شکرانے کے لیے اس کی بھی ویڈیو بنا رہے ہیں, ویڈیو کی ضرورت نہیں, لیکن زندگی کا آغاز کریں نا, تو دلہا کو چاہیے کہ اپنی دلہن کے ساتھ دو نفل اللہ تعالیٰ کے حضور, ہو سکتا ہے کسی نے کسی کو یہ بتایا ہو تو انہوں نے اسے ویڈیو ہی بنانی شروع کر دی ہے نا, یہ بھی ہو سکتا ہے کہ اپنی نئی زندگی کا آغاز اس طرح کریں. کیونکہ یہ میں خود نہیں بتا رہی, عبداللہ بن مسعود فرماتے ہیں کہ جب تمہاری بیوی تمہارے پاس آئے تو تم اس کو کہو کہ دو رکعت نماز تمہارے پیچھے پڑھے, پھر اللہ سے دعا کریں برکت کی. کہ اب دیکھیں شروع کرنے لگے نا اپنی لائف, اب ہمارے یہاں کیا ہوتا ہے وہ کہتے ہیں رومانٹک ماحول بنانے کے لیے میوزک لگاؤ, اس کو یہ لگاؤ, بڑی محبت آپس کے اندر ہو جائے گی. اور محبت ڈالنے والا جو ہے وہ تو اللہ ہے, اس سے مانگو نا. تو اس وقت وہ لیڈ کرے, امامت کرے, اور اپنی بیوی کو دو نفل پڑھائے, دونوں اللہ سے دعا کر. ہر قدم پہ ہم اللہ کے محتاج ہیں, دیکھیں اللہ کے بغیر ہماری خوشی مکمل نہیں ہو سکتی, ہمیں خوشیاں نہیں مل سکتی ہیں. تو اللہ تعالیٰ کی مدد لے کر زندگی کو سٹارٹ کرو, اور اس وقت میں بھی اللہ کا ڈر, دیکھیں خطبہ نکاح میں بھی کیا ہے, اللہ کا ڈر, اللہ کا ڈر, اللہ سے ڈرو, اللہ سے ڈرو. یہ رشتہ جب باندھنا ہے اس وقت سے اللہ سے مدد مانگنی ہے آپ نے استخارے سے, اور آخر دن تک. پہلے زمانے میں ہوتا تھا جو مائیں بچیوں کو رخصت کرتی تھی نا, تو وہ جا نماز پہ بیٹھ جاتی تھی, اللہ تیرے حوالے, اللہ تو ان کی زندگیوں کو اب خوشگوار خوشیوں کے ساتھ بسیں اپنے گھروں میں. آج کسی کو ہوش ہی نہیں, اس دن تو نماز تک نہیں ہے, دعائیں کس نے مانگنی نفل پڑھ کے. لیکن اللہ تعالیٰ نے فرمایا نا, وَمَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَى فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَى. جنت کس کا ٹھکانہ بنے گی, جس نے اللہ کے سامنے کھڑے ہونے سے ڈرا جو, اور اپنی خواہش نفس کو, اپنی نفس کو روکا ایسی خواہشات سے, قابو کر کے اس کی لگامیں پکڑ کے رکھی, وہ جنت میں داخل ہوگا, اس کا ٹھکانہ ہوگا. یہ نہیں کہ میرا دل یہ چاہ رہا تو میں یہ کر لوں, یہ دل چاہ رہا تو یہ, جو دل میں آتا ہے بس وہ کر لوں. وہ دل کو کنٹرول کرو نا, اپنی خواہش نفس کو دباؤ, اپنے آپ کے اوپر قابو پاؤ, خوشی میں بھی آپ میں سے باہر نہ ہو جاؤ. تو اس لیے ایسے لمحات میں بھی انسان یہ یاد رکھے کہ میں نے اپنے رب کو راضی کرنا ہے اس نکاح میں بھی, تو آپ دیکھیں گے کہ انشاءاللہ آگے آپ کی زندگی کامیابی سے گزرے گی. ورنہ کیا ہوتا ہے, اگلے دن جھگڑے, اگلے دن یہ, پھر اسی طرح نیکسٹ ڈے نہ عورت اپنی رات کی باتیں سہیلیوں کو بتائے, نہ مرد اپنی رات گزاری کی بات کسی مرد کے ساتھ شیئر کرے. اس کے بارے میں واضح حدیث بھی آتی ہے, اور اللہ نے قرآن میں کیا فرمایا, ہن لباس لکم وانتم لباس لہن, تم ان کا لباس ہو وہ تمہارا لباس ہے. لباس انسان کو ننگا تو نہیں کرتا, یہ تو ننگا کرنے والی بات ہے جب دوسرے لوگ چسکے سے پوچھتے ہیں اچھا بتاؤ اب کیا بات ہوئی, کیا ہوا, یہ راز نہیں کھولنے. کیونکہ صحیح مسلم کی یہ روایت ہے, آپ صلی اللہ علیہ وسلم نے فرمایا لوگوں میں اللہ کے نزدیک بدترین شخص وہ ہے جو اپنی بیوی کے پاس جائے اور اس کی بیوی سے ملے, اس سے ملے, اور پھر مرد اس کا راز لوگوں میں پھیلائے, دوسرے لوگوں کو بتائے. تو اس کے اندر کوئی بہادری اور کوئی وہ اچھی بات نہیں. याद रखें, औरत की जन्नत शादी के बाद क्या है? शौहर की खुशी। एक हदीस आपको बताती है इसमें कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, औरत जब पांच वक्त की नमाज अदा करे, रमज़ान के रोज़े रखे, अपनी इज्जत की हिफाजत करे और शौहर की फरमा बरदारी करे, तो वह जन्नत के दरवाज़ों में से जिस दरवाजे से चाहे दाखिल हो जाए। तो उसकी जन्नत तो उसका शौहर है फिर। ये मुसनद अहमद की रिवायत है। और किसी ने मुझे काम की बड़ी बात बताई थी, बड़े बूढ़ों की जो बातें होती हैं उनके तजर्बे से होती हैं। तो उन्होंने कहा कि हमारे बड़े बूढ़े कहते थे कि 5 साल जो पहले हैं ना, वो खामोशी से बस देना देना और देना, फिर आगे सारी ज़िंदगी लेने वाली बनोगी फिर। लेकिन 5 साल खामोशी के साथ गुजारना, गिविंग बनना, कुर्बानी देना, आगे बढ़ के रखना, ये 5 साल जो है ना, यानी शुरू का वक्त जो होता है ना, सबसे ज्यादा चैलेंज होता है। 5 साल इसलिए कह रही हूँ, कोई 5 साल कुरान हदीस में नहीं लिखा, मैं इसलिए कह रही हूँ कि 5 साल क्या है, ये एक वक्त है कि जो आपका चैलेंज का टाइम है, समझने का, एक दूसरे के साथ अंडरस्टैंडिंग का, एक बॉन्डिंग का, एक नए रिश्ते में ढलने का, क्योंकि इस रिश्ते का कोई तजर्बा थोड़ी होता है किसी को। तो इसलिए ये 5 साल इंसान बिल्कुल एक दूसरे को अंडरस्टैंड करने में लगाए, खामोशी के साथ बहुत ऐसा कोशिश करे कि कुर्बानी भी देनी पड़े कहीं तो दे इन 5 साल में, फिर आप देखेंगे कि इंशाल्लाह ताला आप फल खाएंगे फिर बाकी सारी जिंदगी। तो कुछ टिप्स आपको घर को पुरसकून बनाने के लिए मैं देना चाहती हूँ, इनके लिए भी हैं, जो शादीशुदा हैं उनके लिए भी हैं, कैसे अपने घरों को हम पुरसकून बना सकते हैं। ये तो ये कि देखें, एक दूसरे के जज्बात का ख्याल रखना। अगर शौहर परेशान है तो आप खिलखिलाते ना फिरें, और अगर शौहर खुश है तो अब आप अपने रोने ना रोने बैठ जाएं कि वो तो आज ये हो गया तो फलां, नहीं, उसकी खुशी में खुश हो, उसकी परेशानी के अंदर आप कंसर्न्ड हों कि हाँ मुझे भी उतनी परेशानी है। इसी तरह घर के अंदर देखें, जो भी राज न्याज की बात हो, मेरे शौहर की भी कोई राज की बातें होती हैं, ससुराल की भी राज की बातें होती हैं, कभी उनको अपने मेके में ले जाकर डिस्कस ना करें। ये भी राज है, देखें ये भी राज है ना, जब आप डिस्कस करेंगे तो क्या होगा। अब यहाँ पे मुझे किसी के कोई हालात नहीं पता, ये याद रखें, मुझे किसी के कोई, मैं आप में से किसी के घर के कोई हालात नहीं जानती, इसलिए मैं किसी को भी नहीं कह रही, मैं ये अमूमी बात कर रही हूँ, क्योंकि ये हमारे माशरे में ज्यादा कॉमन चीज है जिनकी वजह से घरों में झगड़े पैदा होते हैं। ठीक है, जब आप माँ को बताएंगे तो माँ के लिए तो एक प्यारी बेटी, वो भी रुखसत हो गई दूर, हाय तुझे कांटा भी चुभ गया, तो चाहे घर के अंदर कुछ भी होता रहा, लेकिन वहां पे जाके कुछ, तो माँ को ज्यादा फील होगा, बहन भाइयों को ज्यादा फील होगा। तो इसलिए अपने वहां की बातों को कभी पीछे जाके डिस्कस ना करें, बहुत कोई बात हो भी गई तो किसी ऐसे बंदे से करें जो आउट ऑफ योर फैमिली हो, जो कोई दीन जानता हो, जो आपका खैर ख्वाह हो, जो मुखलिस हो, जो आपको सही मशवरा दे सके। फिर इसी तरह बाज दफा घर में झगड़ा भी हो जाता है, ये कोई बुराई की बात नहीं है, इसलिए कि हर घर में झगड़ा हो जाता है, जहां पे दो लोग रहते हैं इख्तलाफ हो जाएगा किसी बात पे, आपकी मर्जी कुछ है मेरी मर्जी कुछ है, और इसमें कोई ऐसी भी बात नहीं है कि ये कोई अनहोनी बात है कि हाय कैसे हो गया, क्योंकि आप सल्लल्लाहु अलैहि वसल्लम और हज़रत आयशा रज़ी अल्लाह अन्हा के दरमियान भी कोई बात हो जाती थी इख्तलाफ की, और हज़रत आयशा रज़ी अल्लाह अन्हा नाराज़ भी हो जाती थी, तो आप सल्लल्लाहु अलैहि वसल्लम एक दफ़ा फरमाते हैं कि आयशा मुझे पता चल जाता है जब तुम मुझसे नाराज़ होती हो, वो कहती हूँ कैसे आपको पता चलता है, फरमाया कि जब तुम मुझसे नाराज़ होती हो तो कहती हो इब्राहिम के रब की कसम, और जब मुझसे खुश होती हो तो कहती हो मोहम्मद के रब की कसम। फरमाया मैंने तो सिर्फ आपका नाम ही बीच में से निकाला है, लेकिन वैसे मैं दिल से ऐसे नहीं, तो यानी देखिए उनके घर में भी हो जाता था। तो इसलिए इसके अंदर कोई ऐसी बात नहीं है। एक दफा हज़रत फातिमा के घर आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लेके गए, पूछा हज़रत अली कहाँ है, बताया कि वो तो नाराज होके चले गए, वो जाके मस्जिद में लेटे हुए थे, कोई आपस में किसी बात पे झगड़ा हुआ, वो नाराज होके चले गए। जब भी का तो ये वाकया है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने देखा वहाँ पे लेटे हुए तो माथे के ऊपर मट्टी लगी हुई है, तो उस वक्त ही आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था ना ए अबू तुराब, तो अबू तुराब उनका नाम ही इसलिए ए मट्टी के बाप, मट्टी लग गई थी। तो उनको इतना पसंद आया था, उन्होंने कहा मैं आप इस नाम को कभी नहीं छोड़ूंगा, इनकी कुन्नियत बन गई। तो कहने का मकसद ये है कि लड़ाई झगड़े हो जाते हैं, मगर क्या उस वक़्त तू तू मैं ना करें, उस वक़्त खामोश रहना जो है ना उसी के अंदर भलाई है। बाद में किसी टाइम पे उसी बात को दलील से बता दें, लेकिन उस वक़्त की तू तू मैं जो है वो बहुत ज़्यादा झगड़े को बढ़ाने का बायस बनेगी। शैतान याद रखें सबसे ज़्यादा इस रिश्ते के पीछे होता है, मियाँ बीवी के अंदर जुदाई कराने, शैतान का सबसे बड़ा, इसके बारे में वाज़े हदीस भी है। शैतान ने किस शैतान को सबसे ज्यादा शाबाश दी थी कारनामे पे? जिसने मियाँ बीवी के दरमियान जुदाई कराई। तो वो नहीं छोड़ेगा इस रिश्ते, वो इसके पीछे है। इसीलिए तो बार बार कह रही हूँ दुआएं करो अल्लाह से। इसीलिए तो आप सल्लल्लाहु अलैहि वसल्लम क्यों अल्लाह की पनाह में दे रहे हैं शैतान से, क्योंकि शैतान नहीं चाहता कि ये रिश्ता बंधे। तो बार बार बात को दोहराएं भी नहीं जिस पे झगड़ा हुआ, भुलाने की कोशिश करें, यानी कि उसी को बात को लेके बैठ जाएं, मूड ऑफ करके बैठे हुए, यहाँ वहाँ मूड ऑफ करके बैठे हुए नहीं। और रात कभी झगड़े के साथ ना गुजारें, कभी भी रात को इस तरह ना सोएं कि मूड ऑफ है, लड़ाई हुई भी है, उसका मुंह उधर और उसका मुंह उधर। एक हदीस आपको इस बारे में सुनाती हूँ, इतनी प्यारी हदीस है। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तुम्हारी औरतों में से वो औरतें जन्नती हैं। कौन सी पता है? तुम्हारी औरतों में से वो औरतें जन्नती हैं कि अपने शौहरों से मोहब्बत करने वाली हैं जो, और अगर उनकी तरफ से उनको कोई तकलीफ भी पहुंचे तो वो उनके पास आके अपना हाथ उनके हाथ में देकर कहती हैं कि हम इस वक्त तक नहीं सोएंगी जब तक आप हमसे राजी ना हो जाए। सुभान अल्लाह, ऐसी औरतें जन्नती हैं, क्योंकि वाकई ये बड़ा मुश्किल काम है। बड़ा मुश्किल है, किसी ने तो जन्नत है इसमें, वो छोटी बात भी नहीं, कोई छोटा इनाम थोड़ी आपको मिला। अच्छा एक मजे की बात आपको कहती हूँ कि जब क्लास में मैं बताती हूँ ना कि यानी मर्दों को जमात में नमाज पढ़ने का इतना अजर है, भाई मस्जिद जाने का इतना अजर है, सारी इसके पीछे पड़ जाती है कि हम सबसे पहले मस्जिद। ओ भाई उनके काम डिफरेंट, आपके काम डिफरेंट। जो आपको जिस पे जन्नत की बशारत दी गई आप वो करें ना, वो काम नहीं। गाड़ी पकड़ी, चाबी पकड़ी, मैं भी जमात से नमाज पढ़ के, वो उनके लिए, आपके लिए कुछ और काम अल्लाह ने रखे हैं जिसमें आपके लिए अजर है, उनके लिए कुछ और काम रखे, उनका फील्ड डिफरेंट, आपका फील्ड डिफरेंट। तो इसके अंदर जरूरी है कि इंसान जब झगड़ा हो जाए अना का मसला ना बनाए। जब रहना किसी के साथ है तो फिर अना का मसला क्या बनाना, रहना ही उनके साथ है। जब इंसान ये सोच लेना, क्योंकि देखें याद रखें ये जो रिश्ता है ना ये वक्ती रिश्ता नहीं है, और ना ही ये कोई जज्बात का रिश्ता है। ये रिश्ते कहाँ तक के हैं? जन्नतों तक के हैं। जन्नत में भी जोड़े होंगे ना, जन्नत तक के रिश्ते हैं। तो इस रिश्ते को भी नेकी कमाने का जरिया समझें कि मैंने इससे भी नेकी कमानी है। तो ये समझेंगे तो देखें जन्नत है इसके ऊपर। मैं ये नहीं कह रही मैं परफेक्ट हूँ, ये हम सब के लिए, हम सब के लिए, ये किसी को भी क्रिटिसाइज नहीं, ये हम सब के लिए याद दहानी, हम सबको याद दहानी की ज़रूरत रहती है। तो जब कभी झगड़ा हो जाए माफ़ करना सीख लें। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो हक पे होते हुए भी झगड़े को छोड़ देगा ना अल्लाह ताला जन्नत में उसको महल देगा। हालांकि आप कहते हैं मेरा क्या कसूर है, मेरा कोई कसूर है? नहीं, आपका नहीं है कसूर। हक पे होते हुए आप झगड़ा छोड़ दें, आपको बना बनाया महल मिल जाएगा। लेकिन कीमत देनी पड़ती है ना इन चीज़ों के लिए, और वो कीमत है अपनी अना को मारना। मैं कैसे नीची हो जाऊं, वो नहीं मरती हमसे। तो आप सल्लल्लाहु अलैहि वसल्लम देखें हमारे लिए जिंदगी के हर फेज में नमूना छोड़ के गए, हर फेज में, और कैसे अपनी बीवियों के साथ थे उनकी जिंदगी भी हमारे लिए नमूना। तो अगली चीज ही ये है टाइम स्पेंड करना साथ, ये बहुत जरूरी है। आप सल्लल्लाहु अलैहि वसल्लम रोजाना अपनी बीवियों के घरों का चक्कर लगाते थे, हालांकि कितनी बीवियां थी, एक नहीं थी, एक एक को टाइम देना कितना मुश्किल है। जिसकी बारी है उसके तो घर आज रात गुजारनी है, लेकिन बाकियों की भी खबर लेते थे। ऐसे नहीं कि 9 बीवियां तो 9वें दिन जाके एक से मुलाकात हुई, नहीं, उनसे ज्यादा मसरूफ कौन था? तो मियां बीवी का 1-to-1 एक दूसरे के साथ वक्त गुजारना बेहद जरूरी है, बेहद जरूरी। यहाँ पे मैंने कुछ लोगों का सुना, मुझे आप में से किसी के कोई नहीं हालात पता, मगर मैंने कुछ लोगों का सुना, वो कहती कि हस्बैंड वापस आते हैं जॉब से तो उस वक्त फिर आके वो बच्चों को देखते हैं, फिर मेरे जॉब का टाइम हो जाता है, फिर मैं जॉब पे चली जाती हूँ। फिर वो आधी रात को आती हूँ, वन टू वन टाइम कहाँ होगा, तो बॉन्डिंग कैसे होगी? या घर में है तो वो उधर बैठा हुआ है तो वो उधर मुंह करके कहीं और बैठी हुई है, नहीं। आपको पता है फिजिकल कुर्बत से भी, फिजिकली भी एक दूसरे से करीब होने से भी मोहब्बत बढ़ती है। ये ना करें कि वो सोफे पे वहां बैठे हैं तो मैं इधर बैठ जाऊं, नहीं, साथ बैठे, फिजिकली भी एक दूसरे को कंफर्ट दें और एक दूसरे के साथ वक्त गुजारें, एक दूसरे के साथ शेयर करें, कोई अच्छी प्यारी बातें करें, एक दूसरे की कंपनी को एंजॉय करें, ये है फिर वो रिश्ता जो आपको इस दुनिया में ही आपके घर को जन्नत बना देगा, जब आप ऐसे करेंगे। वरना इसी रिश्ते से इस दुनिया में भी घर जहन्नम बन जाते हैं। फिर इसी तरह अपने फराइज से बेपरवाही ना करें। आज क्या है, हकूक की जंग है, सारे कह रहे हैं हकूक के निस्वा, हकूक के फलां, हकूक के फलां। ये वेस्ट में हमें सिखाया हकूक लेना, मेरा ये हक नहीं देता मेरे। इस्लाम क्या सिखाता है, पूरा कुरान क्या सिखाता है, फराइज अदा करना, हक दो, हक को देना सिखाता है। मिस्कीनों का हक दो, मुसाफिरों का हक दो, फलां का हक दो, ये सिखाता है ना। ये तो नहीं सिखाता उससे भी हक लेना तुम, अगर हक ना दे भाई, अगर उसने हक नहीं दिया तो उसकी पूछ अल्लाह के हाँ होगी, मैंने हक नहीं दिया तो मेरी पूछ अल्लाह के हाँ होगी, मैंने अगर अपना फर्ज नहीं अदा किया अल्लाह मुझे पूछेगा। तो अगर उसने हक नहीं अदा किया ना तो अल्लाह ताला मुझे ये दे देगा, कॉम्पेंसेट कर देगा वहां पे आखिरत में, कहीं नहीं जाता अल्लाह उसके बदले वहां पे, जिस दिन आपको सबसे ज्यादा जरूरत होगी, आप सबसे ज्यादा मोहताज होंगे, उस दिन वहां पे आपको अजर से नवाजेगा, वहां पे आपको दे देगा। तो इसलिए कहीं नहीं जाता कोई लेके भाग के, आपका हक कहीं नहीं जाएगा। लेकिन तब क्या हो कि अगर हमारे फर्ज ही पूरे ना हो, हम अपने फराइज में ही कोताही करें, तो इसमें ये बात याद रखें। दूसरी, बहुत हाई एक्सपेक्टेशंस ना रखें कि पता नहीं मैं जाऊंगी कोई आइडियल, एक तो हम ना वो नॉवल अफसाने या ड्रीम वर्ल्ड में रहते हैं, ये फिल्मों और इसके अंदर हम देखते हैं कोई हीरो है, भाई इंसान जो है ना वो सुपरमैन नहीं है, ये हीरो नहीं है, ये जैसे हमें हमारे अंदर कमजोरियाँ इस तरह दूसरे में भी होंगी, उसकी खामियों के साथ उसको एक्सेप्ट करो। कोई इंसान परफेक्ट नहीं इस दुनिया में, हर इंसान में खामी होगी। तो ये एक्सपेक्टेशन दिमाग में ना लेके जाना कि दूसरा पता नहीं ऐसा परफेक्ट होगा कि वो तो आसमान से उतरा, ऐसा कुछ नहीं, उसमें खामियां भी होंगी उसमें खूबियां भी होंगी, खामियों के साथ हमने चलना है। जब झगड़ा भी होगा तो सुलह करनी है, सुलह में पहल करनी है, सुलह में पहल करने वाले के लिए भी अजर है। देखें, याद रखें कि झुकता वही है जो जिंदा होता है ना, अकड़ता कौन है जो मुर्दा है, मुर्दा देखा कैसे अकड़ा होता है ना, वो नहीं झुकता, जिंदा झुकता है हमेशा। तो झुक के रहना सीखें, अकड़े नहीं कभी। इसी तरह कंपैरिजन ना करें, मेरी बहनोई तो ऐसे हैं, आप तो ये नहीं करते तो मेरे बहनोई देखे कितना मेरी बहन का कर, मेरा भाई जो है ना वो तो ऐसे है, हमारे अब्बा तो ऐसे नहीं, कंपैरिजन, मेरी दोस्त के हस्बैंड तो ऐसे हैं, मत कंपैरिजन करें कभी। आपको अगर आपके हस्बैंड कंपेयर करने लगे, तुम्हारी सहेली तो ऐसी और तुम ऐसी, तो क्या कहेंगी आप, बुरा लगेगा ना। लेकिन हम ना दूसरों का अच्छाई बताते हैं, और देखें फिर वही बात आ गई, शुक्र गुजार बने। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि मैंने जहन्नुम में सबसे ज़्यादा औरतों को देखा, तो औरतों तुम सदका किया करो। तो औरतों ने पूछा हमारी क्या कोताही है, आप सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था, लान तान बहुत करती हो और ना शुक्री हो, शुक्र गुजार नहीं हो शोहरों की, आपने मुझे लिए नहीं लेके दिया, आपने तो कभी मुझे कोई तोहफा नहीं दिया, आप तो ऐसे करते हैं, आप तो ऐसे करते हैं। हर वक्त अगर हम शिकायतें करेंगे तो यही तो नाशुक्री है, इसकी वजह से औरतें जहन्नुम में, और कुछ कोई नहीं सुन रहा होता, लेकिन अल्लाह तो सुन रहा है, किसी को नहीं पता कि आप नाशुक्री के कलिमात बता रहे हैं, शौहर को बोल रहे हैं, अल्लाह तो जानता है ना कि हम एक नाशुक्री औरत है। तो नाशुक्री करना कोई मामूली बात नहीं है, बड़ा गुनाह है, इसलिए ना शुक्री नहीं करनी। इसी तरह मोहब्बत का इजहार करें टाइम टू टाइम, इससे बहुत फ़ायदा होता है, कभी भी इसमें ना शर्माएं, मोहब्बत के इजहार में कभी ना शर्माएं, और मोहब्बत के इजहार के लिए अल्फाज से भी बोल के भी बताएं, जेबो जीनत भी करें, नहीं मैं आपके लिए की है, आपके लिए मैंने, चाहे वो दूसरा नहीं तवज्जो करे, आप कहेंगे कि नहीं देखो अप्रिशिएट नहीं करते ये, नहीं चलिए छोड़ें इस बात को, आप मोहब्बत का इजहार इस तरह करें, आप कोई अच्छी चीज़ बना के कुछ एहतमाम करें उनके लिए, आए हैं तो उनको अच्छी तरह ग्रीट करें, ये सब मोहब्बत के इजहार हैं. छोटे छोटे जेस्चर्स भी काउंट करते हैं, छोटी छोटी चीज़ें भी काउंट करती हैं, ये बेफायदा नहीं जाती. देखिए वंस आप इस तरह होंगे ना, आपके हस्बैंड खुद ब खुद आपकी तरफ मायल होंगे. जब इंसान कोई भलाई करता है वो रायगा नहीं जाती, खुद ब खुद उनके दिल में आपके लिए मोहब्बत पैदा होगी. वो आपके इतने डिपेंडेंट हो जाएंगे कि उनको लगेगा आपके बगैर तो जिंदगी ही नहीं है, और अगर आप पीछे पीछे करेंगे तो उनको आपकी जरूरत ही नहीं रहेगी.
ये सिस्टम जी इतने बच्चे हो जाते हैं तो फिर मियां बीवी कहते हैं अंडरस्टैंडिंग ही नहीं है.
हाँ सही बात है, उसके बाद जाके कहते हैं हम अंडरस्टैंडिंग नहीं. हाँ. सही बात है. तो ये सारी बातें हमें समझने की हैं, एक दूसरे को बर्दाश्त करना सीखें. यही मैंने कहा ना, खामियों के साथ कोई आएगा ये याद रखें, दूसरे के अंदर भी कोई खामी होगी जैसे हमारे अंदर, लेकिन हम बर्दाश्त करें. इसके बारे में आपको हज़रत उमर का एक वाक्या सुनाती हूँ. उनकी बर्दाश्त का एक दफ़ा उनके दौरे खिलाफत में, बस 5 मिनट और लूँगी, उनके दौरे खिलाफत में, आप लोग बोर तो नहीं हो रहे
हैं?
उनके दौरे खिलाफत में एक दफ़ा क्या हुआ था कि एक आदमी जो था उसके घर में झगड़ा हो गया, तो वो हज़रत उमर के पास अपनी शिकायत लेके गया. आपको पता है ये बात? अच्छा, तो शिकायत लेके गया तो अंदर से चीखने की आवाज़ आ रही, कोई औरत चीख रही थी. उसने कहा भी मैं तो इनके पास मसला लेके आया, इनके घर में तो खुद ये मसला है. तो वो वापस मुड़ गया, इतने में हज़रत उमर दरवाजे पे आ गए. तो उन्होंने कहा भी क्या बात है? उन्होंने कहा भी मैं क्या आपको बताऊँ, आपके घर में तो खुद वो मसला, मैं क्या बताना. तो वो समझ गए. उन्होंने जब बात की ना, वो इतनी प्यारी थी, हालांकि हज़रत उमर का गुस्सा आपको पता है ना कि मशहूर है, लेकिन उन्होंने जो बात की वही बताना चाह रही हूँ कि रायत एक दूसरे की, एक दूसरे को बर्दाश्त करना. तो फरमाते हैं भाई ये मेरी बीवी है, ये मेरे लिए खाना पकाती है, मेरे लिए रोटी बनाती है, मेरे कपड़े धोती है, मेरे बच्चों को दूध पिलाती है, उनकी देखभाल करती है, जबकि इसके ऊपर ये सब लाजिम नहीं है. और इसके अलावा सिर्फ यही नहीं बल्कि मेरा दिल भी मुतमईन रखती है, क्योंकि इसकी वजह से जाहिर है मैं हराम से बचा हूँ. तो क्या हुआ अगर ये कुछ बोल देती है तो? क्या तुम ये नहीं समझते कि मुझ में भी तो खामियां हैं? अब वो मुझे जब बर्दाश्त करती है तो मैं उसको क्यों ना बर्दाश्त करूं? तो ये बर्दाश्त बहुत जरूरी है, एक दूसरे को बर्दाश्त करना. अगर किसी ने कुछ कह भी दिया तो ये नहीं आप बस चार चार दिन, छह छह दिन, हफ्ता हफ्ता किसी ने कहा कि हम तो इतने इतने दिन एक दूसरे से नहीं बात करते, ये नहीं होना चाहिए. ये बर्दाश्त. तो हम सब जो बेटियों वाले हैं वो भी अपनी बच्चियों के अंदर कोशिश करें, बाकी तो अल्लाह के ऊपर ही छोड़ना पड़ता है और दुआ करनी पड़ती है, कोशिश करें कि इनके अंदर भी सब्र और बर्दाश्त. और लड़कियों को भी मैं ये कहूँगी कि देखो जो जिनकी शादी नहीं अभी हुई, कि ज़िंदगी जो है ना पैसे जेवर कपड़े इनसे नहीं गुजरती, ये तो वक्ती चीज़ें हैं. अगर इंसान अच्छे अखलाक का है ना तो फिर आप देखें झोंपड़ी में भी पुरसकून सो जाएगा, और अगर अखलाक किरदार अच्छा नहीं है तो सोने के बर्तनों में खा के भी इंसान बेसकून रहेगा. तो जेवर कपड़ा बनाएं, इससे नहीं मैं कह रही कि नहीं बनाना चाहिए, जेवर कपड़ा बनाएं, लेकिन जो असल माथे का झूमर है ना वो नमाज के सजदे हैं. जो असल आंखों का काजल है वो आपकी हया है, जो असल होंठों की लाली है ना वो अल्लाह का जिक्र है, और जो असल ब्यूटी है आपकी खूबसूरती है वो ये स्लिम स्मार्ट ये इसमें नहीं है, फिगर में नहीं है, वो आपके अखलाक भी हैं. अगर ये अखलाक अच्छा है तो आप ब्यूटीफुल हैं, आप प्रिटी हैं, और अगर अखलाक नहीं है तो आप कुछ भी नहीं है, चाहे आप कितने स्लिम स्मार्ट हो. तो इन चीज़ों को सामने रखते हुए अपना आपका जायज़ा लेना चाहिए कि मेरे पास क्या ये जेवर भी है, मैं और जेवर तो बनाती हूँ, ये जेवर मैंने रखे. बेस्ट औरत कौन सी है वो आप सल्लल्लाहु अलैहि वसल्लम से पूछा गया, नसाई में ये हदीस है. बेस्ट औरत आपको बताती हूँ, फिर उसके बाद हम सारे कोशिश करें कि हमारे अंदर ये खूबियाँ आएँ. कि बाज़ दफ़ा हम सोचते हैं कि हस्बैंड ने क्या कहना है, ये तो मान के ही रहेगा, इसको पता है अगर नहीं मानूंगा तो मैं 10 दिन के लिए नाराज़ हो जाऊँगी, फिर मैं इसको बातें सुनाऊँगी तो बेचारा क्या करेगा. मैं इसलिए आपको ये बात कह रही हूँ कि मैं जब पढ़ाती हूँ ना बहुत सारी माजरत के साथ हस्बैंड्स की तरफ से शिकायतें आती हैं, वो कहते हैं ये आपके क्लास में पढ़ तो रही हैं तो ये तो ये, और घर में ये करती हैं और बात नहीं सुनती हैं. बस सालिहात क़ानितात, अल्लाह ताला ने कुरान करीम में फरमाया नेक औरत कौन होती है? फरमा बरदार, इताअत गुजार. मैंने आपको बता दिया वो जिस चाहे جنت کے جس دروازے سے چاہے گی داخل ہو جائے. اگر آدمی کو شکایت ہے, ہو سکتا ہے وہ آدمی زپ کر کے رکھتا ہو اپنا منہ, گھر میں نہیں بول سکتا ہوگا بےچارا اپنی عزت کی خاطر, یا جو بھی کہ جھگڑا نہ ہو اس میں ہی مصلحت سمجھتا ہوگا. لیکن پھر وہ جا کے کہیں شکایت کر رہا ہے تو اس کا مطلب اس کا دل راضی نہیں, دل سے وہ خوش نہیں ہے. اور ہر عورت کو پتا ہے کہ میرا ہسبینڈ میرا دل سے میرے سے خوش ہے یا نہیں, ہر ایک کو پتا ہوتا ہے. اب وہ اوائڈ کر رہا ہے جھگڑے کو, الگ بات ہے. اور ہم جب کئی کاموں کے اندر, ہم چاہے وہ نیکی کا کام ہو, نفلی عبادت بھی, نفلی روزہ بھی, آپ صلی اللہ علیہ وسلم نے فرمایا اپنے شوہر سے اجازت لے کے رکھو. اگر ہم دین کی طرف آتے ہیں تو ہم گھر میں ماشاء اللہ لگا دیتے ہیں, اب یہ نہیں کرنا وہ نہیں کرنا, نہیں, قوام وہی رہتا ہے. آپ دین کی چار باتیں پڑھ کے کوئی قوام نہیں بن جاتی کہ اب ہم میں پتہ نہیں وہ بن گئی. پھر اسی لیے آدمی جو ہے نا وہ دین کے خلاف ہو جاتے ہیں کہ انہوں نے اچھا پڑھ لیا, یہ تو گھر میں ہی انہوں نے مصیبت ڈال دی. تو اس چیزوں کے اندر حکمت کے ساتھ چلیں. یاد رکھیں یہ حدیث, اگر آپ نے یہ پلے باندھ لی نا ایک دفعہ تو بہت فائدہ ہوگا. یہ نہیں پھر مجھے کہنے کی ضرورت یہ کریں, وہ بےچارا اگر اپنی عزت بچانے کے لیے چپ بیٹھا ہوا ہے تو مت سمجھیں کہ یہ خوش ہے ہم سے, اللہ کو تو پتا ہے نا. یہ یاد رکھیں, آپ صلی اللہ علیہ وسلم سے پوچھا گیا کہ بہترین عورت کون ہے, ہم میں سے ہر ایک دیکھ لے کہ ہم اس کرائیٹیریا پہ پورے اترتے ہیں کہ نہیں, کیا میں بیسٹ ہوں یا نہیں. لوگ میری جتنی بھی تعریف کر رہے ہیں, آپ بڑی خوبصورت لگ رہی ہیں, آپ اللہ کی نظر میں بہترین ہوں یا نہیں, آپ صلی اللہ علیہ وسلم نے کیا کرائیٹیریا بتایا. وہ عورت کہ اس کا شوہر اس کی طرف دیکھے تو اس کو خوش کر دے, دل خوش ہو جائے اس کا کہ میری بیوی دیکھو یہ. اور واقعی کئی عورتوں کو میں نے دیکھا, شکل و صورت کی کوئی ایسی خوبصورت نہیں ہوتی پر ان کے ہسبینڈ اتنے خوش ہوتے ہیں نا ان سے, ان کی کوئی اوصاف ہوں گی, ان کی خدمت گزاری یا جو بھی ان کا صبر یا جس طرح سے بھی, وہ ان سے بہت خوش ہوتے ہیں. تو یہ صورتوں سے نہیں ہوتا, یہ ہمارے میک اپ اور ان سے نہیں ہوتا. اور جب وہ کسی بات کا حکم دے تو اس کی اطاعت کرے, یعنی کہ وہ ادھر چل رہا ہے تو وہ کہیں جی میں نے تو یہی کام کرنا ہے, اب چاہے جو مرضی تم کہتے رہو, میں نے تو اپنا کام پورا کر کے رکھنا, اور اس ملک میں میرے بڑے رائٹس ہیں نا. ایک یہ بھی تو ہماری دھمکی ہوتی ہے نا کہ بھئی اس کے پر بھی ہم بڑے وہ ہوتے ہیں. تو اس کی اطاعت کرے, اور اپنے نفس اور اپنے مال کے معاملے میں شوہر جس چیز کو ناپسند کرتا ہو اس کی مخالفت نہ کرے. یعنی کہ اس معاملے اپنے آپ کے بارے میں اور اپنے مال کے بارے میں, جو شوہر کا مال ہے اس کے بارے میں کوئی ایسا کام نہ کرے کہ جو شوہر کو پسند نہیں ہے. کوئی آپ کی فضول خرچی ہے, کوئی آپ کی اور چیز ہے, یا اور آپ کے اپنے کاموں میں جو کوئی آپ کے ایسے مشاغل ہیں شوہر کو نہیں پسند آتے, اس کو لمٹ کر لیں, ان کو راضی کر کے کریں, ان کا دل بھی خوش کر دیں. تو اس طرح یہ زندگی جو چلتی ہے نا, یہ اسی طرح باہمی افہام و تفہیم کے ساتھ چلتی ہے. یہ ون سائیڈڈ نہیں چل سکتی کہ میں ہی اپنا زور چلاتی رہوں. اور ہمارے اکثر یہ ہوتا ہے کہ پہلے سے شروع سے یہ بات نہ کہہ دی جاتی کہ بس جاتے ہی تم نے نیچے لگانا ہے, دبانا ہے, ادھر سے بھی وہ یہی سوچ کے آتا ہے. تو جب ایسی مینٹیلیٹی لے کر جاؤ گے, ایسا ہے نہیں بتائیں, نہیں ایسا, ایسا ہے کیونکہ میں دیکھتی ہوں لوگوں کو یہ کہتے ہوئے باتیں, تو وہ کہتے ہیں کہ جاتے ہی بس نا تم نے نہیں نیچے لگنا, یاد رکھنا. ایون یہاں تک میں نے بات سنی, مطلب اس سے زیادہ مذاق کا خیز بات کیا ہو سکتی, تو انہوں نے کہا کہ بھائی جب آپ یہ دلہن لے کے جا رہے ہیں, جب سٹیج پہ جائے گی نا تم نے پہلے نہیں بیٹھنا, پہلے وہ بیٹھے جو پہلے بیٹھ گیا وہ بیٹھ ہی. دیکھو ہماری جہالت کی بات, دیکھو یہ سپرسٹیشس بات ہے, یہ پاکستان میں میں نے خود سنی, اپنے کانوں سے نہ سنی ہونا تو میں کہوں کہ یہ غلط ہے. تو یعنی یہ ہم اس طرح کی اگر مینٹلٹی لے کر جائیں گے تو کیسے چلے گی زندگی کی گاڑی. تو محبت, پیار, خیر خواہی, ہمدردی اور قربانی دینے, ان جذبات کے ساتھ زندگی شروع ہوتی ہے اور ان کے ساتھ زندگی خوشی سے گزرتی ہے. اللہ تعالی ہم سب کے گھروں میں اپنی رحمتیں اور برکتیں نازل فرمائے, اور اللہ تعالی ہمیں بہترین بیویاں بنائے کہ جن سے اللہ راضی ہو جائے. اپنے شوہر کو ہم اس لیے راضی کریں کہ میرا اللہ مجھ سے راضی ہو جائے. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک. دعا کر لیتے ہیں ہم ان شاء اللہ تعالیٰ. کیسے یہ بند ہوگی؟ سبحان اللہ وبحمدہ, سبحان اللہ العظیم, سبحان اللہ وبحمدہ, سبحان اللہ العظیم. اللہم صل علی محمد وعلی آل محمد کما صلیت علی ابراہیم وعلی آل ابراہیم انک حمید مجید.
اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. ربنا لا تؤاخذنا إن نسينا وأخطأنا. ربنا ولا تحمل علينا إصرا كما حملته للذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين. ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. يا رب رحمان يا رحيم رب يا لطلا ہم سب کے گناہوں کی بخشش فرماتے ہیں اللہ, ہم سب کی کوتاہیوں کو معاف فرماتے ہیں اللہ, ہم سب سے درگزر فرما دیں یا اللہ تعالیٰ. ہمیں ان بندیوں میں شامل کر جو خوشی اور غمی ہر موقع پہ تجھے راضی کرنے والے ہیں. یا اللہ تعالیٰ ہمیں ہر موقع پہ تیری اپنی اطاعت کی توفیق عطا فرما. یا اللہ ہمیں وہ جرت دے, وہ جذبہ دے, وہ ہمت دے کہ ہم کسی اور کی پرواہ نہ کریں سوائے تیری رضا کے. یا اللہ تعالیٰ ہمارے گھروں میں دین کو زندہ فرما دے. یا اللہ ہماری اولادوں میں دین کو زندہ فرما دے. اللہ ہمیں سنتوں کو پورا کرنے والا بنا دے. اللہ ہمیں سنتوں سے محبت کرنے والا بنا دے, اس دین سے محبت کرنے والا بنا دے. یا اللہ تعالیٰ ہم سب کے گھروں کو پرسکون بنا دے. اللہ ہم سب کے گھروں کو خوشیوں کا گہوارہ بنا دے. یا اللہ جہاں جہاں ناچاکیاں ہیں, جھگڑے ہیں, یا اللہ تعالیٰ ان میاں بیوی کے دلوں کو جوڑ دے. یا اللہ تعالیٰ اس دنیا میں ہی ہمارے گھروں کو جنت کا نمونہ بنا دے. یا اللہ ہماری اولادوں کو ہمارے لیے صدقہ جاریہ بنا دے. اللہ ہماری اولادوں کو ہماری آنکھوں کی ٹھنڈک بنا دے. ہمیں ہمارے ازواج کے لیے اور ان کے لیے ہمیں آنکھوں کی ٹھنڈک بنا دے. یا اللہ تعالیٰ ہمیں ان بندیوں میں شامل فرما جو اپنے شوہروں کی آنکھوں کی ٹھنڈک بنتی ہیں اور ان کے دلوں کو خوش کر دیتی ہیں. یا اللہ ہمارے شوہروں کو ہمارے دین میں ہمارا معاون بنا دے, ہمارا مددگار بنا دے, ہمیں دین میں وہ آگے لے کر چلنے والے بنے. یا اللہ جن کے شوہر دین کی طرف نہیں ہیں ان کو بھی حکمت کے ساتھ دین کی طرف ان کو لانے کی توفیق عطا فرما دے. یا اللہ ہمارے شوہروں کے دلوں کو بھی دین کی طرف مائل فرما دے. یا اللہ تعالیٰ زارا کا اگلی جو زندگی شروع ہونے والی ہے اللہ, اس کو خوشیوں بھری زندگی عطا فرمانا. اللہ ان دونوں کو خیر اور برکت پہ جمع فرمانا. یا اللہ ان کے گھر میں برکت عطا فرما دینا. اللہ ان کی طرف سے ان کے گھر والوں کو ہمیشہ خوشی دکھانا اور آنکھوں کی ٹھنڈک بنانا. یا اللہ دل کا سکون عطا فرمانا والدین کو ان کی طرف سے. یا اللہ تعالیٰ جو نئی زندگی ان کی شروع ہونے والی ہے اس زندگی کو پرسکون بنانا ان کے لیے, آپس کی انڈرسٹینڈنگ ہو جائے. یا اللہ آپس میں دل مل جائیں, آپس میں محبتیں ان کے دلوں میں ایک دوسرے کے لیے ڈال دینا. اللہ ان کے ساتھ کو جنتوں تک کا ساتھ بنا دینا. اللہ ان کے ساتھ کو جنتوں تک کا ساتھ بنا دینا. اللہ ان کو اپنے گھر میں خوش اور آباد رکھنا ہمیشہ. یا اللہ تعالیٰ باقی بھی جن کے گھروں میں کوئی مشکلات ہیں, پریشانیاں, اللہ تعالیٰ تمام کی پریشانیوں کو دور فرما, تمام کے مسئلوں کو حل فرما. اللہ تعالیٰ جن کے گھروں میں شادیوں کی تقریبات ہیں, اللہ تعالیٰ وہ بھی خیر و عافیت کے ساتھ, خیر و خوبی کے ساتھ انجام پا جائیں, آسانیاں ہو جائیں, ان میں برکتیں ہو جائیں, اور اللہ تجھے راضی کرنے والے ہم بن جائیں. یا اللہ تعالیٰ ہم سب کو اس جہاد کو پورا کرنے کی توفیق عطا فرما کہ برائی کے خلاف, بے حیائی کے خلاف اور یہ فضول رسومات کے خلاف ہم اٹھ کھڑے ہوں اور ہم اپنے گھروں میں سنتوں کو زندہ کرنے والے بن جائیں. یا اللہ ہم سب کو شیطان کے وسواس سے محفوظ رکھنا, ہمارے نفس کی شرارتوں سے محفوظ رکھنا. یا اللہ ہمارے گھروں میں بھی شیطان کے داخلے کو سے ہم سب کو محفوظ رکھنا. اللہ ہمارے ایمانوں کی حفاظت فرمانا, نیک اعمال کرنے کی توفیق عطا فرمانا. اللہ وہ نیکیاں ہم سے کروانا جو تو قبول فرما لے. اللہ ہماری نیکیوں کو محفوظ رکھنا ہمارے اعمال نامے, ہر طرح کے شرک, ریاکاری, بدعت, تکبر سے ہم سب کو محفوظ رکھنا. اللہ کینے, بغض, غیبتوں سے ہم سب کو محفوظ رکھنا. یا اللہ ان تمام چیزوں سے محفوظ رکھنا, ہم سب کو اپنی پناہ میں لے لے جو تجھے ناپسند ہو. اللہ اور ہم سے وہ سارے کام کروا لینا جو تیری رضا والے ہیں. یا اللہ تعالیٰ ہمارے گھروں کو اپنی حفاظت میں لے لے. اللہ ہماری اولادوں کو اپنی حفاظت میں لے لے, ہمارے ایمانوں کو اپنی حفاظت میں لے لے. اللہ ہر قسم کے فتنے سے ہم سب کو محفوظ رکھ. سبحانک اللہم وبحمدک, نشہد ان لا الہ الا انت, نستغفرک ونتوب الیک. ربنا تقبل منا انك انت السميع العليم وتب علينا انك انت التواب الرحيم صلى الله تعالى على خير خلقه محمد وعلى اله وصحبه اجمعين برحمتك يا ارحم الراحمين امين يا رب العالمين. نماز پڑھ لیتے ہیں ان شاء اللہ تعالیٰ, اس کو آپ بند کر دیں. جن کسی کوئی ایسا ہے یہاں پہ جن کو ہماری فرائیڈے کلاس تفسیر کلاس کے بارے میں علم